नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
र म शान्ति कुँवर।
कृषि पत्रिकाको सुरुमा सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, 142 प्रकारका सामग्री उपलब्ध शीर्षकको समाचार।
सिंहदरबार परिसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य बिक्री कक्षको उद्घाटन गर्नुभएको छ। बिक्री कक्षको समुद्घाटन गर्दै मन्त्री कुमारीले यस केन्द्रबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कार्यका लागि आउने सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले कर्मचारीहरूले कार्यालय समयपछि घर फर्कने क्रममा सहजै किनमेल गर्न सक्ने भएकाले यसबाट समयको बचत हुने र व्यापार प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो। उहाँले सिंहदरबारमा प्रवेश गर्ने सबैलाई एकपटक बिक्री कक्षको अवलोकन गर्न र सेवा लिन आग्रह समेत गर्नुभयो। मन्त्री कुमारीका अनुसार हाल यस्ता बिक्री कक्षहरू विभिन्न 5 स्थानमा सञ्चालनमा रहेका छन्। आगामी दिनमा यस सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उहाँले निजी क्षेत्रको भाटभटेनी जस्ता सुपर मार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताउनुभयो। मन्त्री कुमारीले भन्नुभयो, यहाँ दैनिक उपभोग्य 142 प्रकारका खाद्य सामग्रीहरू उपलब्ध छन्। दुग्ध विकास संस्थान DDCको बिक्री केन्द्र पनि नजिकै रहेकाले उपभोक्तालाई आवश्यक सबै सामग्री एकै स्थानबाट खरिद गर्न सहज हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो 7 वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराम लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाई हुने कर्मचारी तथा सेवाग्राहीहरूको ठूलो मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा यो सेवा सुरु गरिएको बताउनुभयो। बिक्री कक्षको उद्घाटन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत लम्सालले देशभरका 193 स्थानबाट कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कम्पनीसँग उपलब्ध रहेका विभिन्न प्रकारका खाद्यान्नमा प्रति किलोग्राम 5 रुपैयाँ छुटको व्यवस्था गरिएको छ। दुर्गम क्षेत्रमा सेवाको पहुँच बारे उठेका प्रश्नको स्पष्टीकरण दिँदै लम्सालले कर्णालीका सबै जिल्ला र स्थानीय तहहरूमा सम्झौता मार्फत बिक्री केन्द्रहरू सञ्चालनमा रहेको बताउनुभयो। कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने र उपभोक्ताहरूलाई सहुलियत दरमा उपलब्ध गराउने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको दावी गर्नुभएको छ। कोरोना महामारीको समयमा सुरु गरिएको होम डेलिभरी सेवा हाल पनि विशेष परिस्थितिमा उपलब्ध रहेको तर उपभोक्ताहरूले स्वयं उपस्थित भएर सामान रोजेर लिन बढी रुचाएको लम्सालको भनाइ छ। सरकारको पछिल्लो सक्रियतापछि DDC झैं खाद्य व्यवस्था कम्पनीले पनि आफ्नो सेवा विस्तारमा तीव्रता ल्याएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नयाँ पत्रिकामा छापिएको यस समाचारपछि झापामा मल अभाव नहुने राष्ट्रिय समाचार समितिबाट अर्को समाचार लिएका छौँ। कृषि सामग्री कम्पनी लिमिटेडले झापामा मलको आपूर्ति निरन्तर गरिरहेको छ। हालसम्म जिल्लामा 32,991 बोरा युरिया र 26,267 बोरा DAP किसानलाई वितरण गरिएको छ। त्यस्तै पोटास 37.050 मेट्रिक टन वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपक कुमार राजवंशीले बताउनुभयो। धान रोपाईको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकता अनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ। उहाँका अनुसार मल मौजदात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन। कार्यालयमा हाल युरिया 130 मेट्रिक टन र DAP 54 मेट्रिक टन मौजदात रहेको छ। धान रोपाईपछि धानको वृद्धि र उत्पादनका लागि विशेष गरी युरिया लगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरण अन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिनुभयो। राजवंशीका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ। थप मल आउने भएकाले किसानले मलको अभाव बेहोर्नु पर्ने अवस्था आउँदैन, प्रमुख राजवंशीले भन्नुभयो। कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका झापा कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला सम्बन्धी सम्झौता शीर्षकमा गोर्खा पत्रमा समाचार छापिएको छ। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला विकास तथा कानुनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर 1,82 करोड बराबरका 2 प्रमुख समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत पार्क थेयङले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत कार्यान्वयन हुने यी परियोजनाले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र कानुनी सूचना प्रणालीलाई डिजिटल तथा पहुँच योग्य बनाउन सहयोग गर्ने विश्वास छ।
कारोबार दैनिकमा अर्ग्यानिक चियाको मूल्य किलोको 6,000 शीर्षकको समाचार प्रकाशित छ। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रति किलो 6,000 रुपियाँ निर्धारण गरिएको छ। पञ्चकन्या 4 घोङसारा स्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाइएको चियाको गुणस्तर परीक्षणमा उत्कृष्ट प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो। तामाङका अनुसार स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत बनाइएको घोङसारा अर्ग्यानिक चिया उत्पादन प्रशोधन प्याकेजिङ ब्रान्डिङ मूल्य निर्धारण बिक्री तथा वितरण सम्बन्धी कार्यविधि 2083 अनुसार चियाको मूल्य निर्धारण गरिएको हो। घ्याङसारामा 3 वर्ष अघि रोपेको चिया का बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन सुरु भएको छ। अध्यक्ष तामाङले भन्नुभयो, अर्थोडक्स र अर्ग्यानिक चियाको गुणस्तर सहित नेपाली बजार मूल्य लागत उपभोक्ताको माग लगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुल्ला भएको छ। स्थानीय सरकार सञ्चालन ऐन र यस अन्तर्गत बनेको कार्यविधिमा उल्लेख भए अनुसार घ्याङसारा चिया व्यवस्थापन समिति मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समिति का सदस्य सचिव सरोज कुमार खातीले जानकारी दिनुभयो। खातीका अनुसार पहिलो पटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसँगै चियाको आर्थिक कारोबार मार्फत पालिकालाई आमदानीसँग जोड्न व्यावसायिक प्रयोजनका लागि योजना सहितको लक्ष्य लिइएको छ। पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य 500 ग्रामको 3,000, 250 ग्रामको 1,500, 100 ग्रामको 600, 50 ग्रामको 300 र 25 ग्रामको 150 रुपियाँ उल्लेख गरिएको छ। उच्च हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अर्ग्यानिक चियाको अहिलेको बजार मूल्य अनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्य सचिव तथा रोजगार सिप तथा उद्यमशीलता केन्द्रका संयोजक खातीको भनाइ छ। कृषि पत्रिकाको अन्त्यमा सरकारले तदारुकताका साथ कार्यान्वयन गर्न लागेको पशु बच्छाला र मासु जाँच ऐन 2055 व्यवहारमा कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू, पशु बच्छाला र गुणस्तरीय मासु बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्व सहसचिव एवं मासु तथा मासुको गुणस्तरसँग सम्बन्धित एकजना वरिष्ठ विज्ञ डाक्टर डिलीराम सेडाईसँग गरिएको संक्षिप्त कुराकानी।
सरकारले उच्च महत्त्वका साथ कार्यान्वयन गर्न खोजेको पशु बच्छाला र मासु जाँच ऐन 2055 जुन छ, यो ऐन कार्यान्वयन गर्दा सरकारले ध्यान दिनुपर्ने मुख्य मुख्य कुराहरू के हुन्?
सबभन्दा पहिलो अवस्थामा चाहिने भने मासु निरीक्षकहरूको आवश्यक पर्छ, त्यस्तै गरी मासु सुपरिवेक्षकहरूको आवश्यक पर्छ। र यो मासु निरीक्षक र मासु सुपरिवेक्षकहरू नेपाल सरकारले पर्याप्त मात्रामा तालिम दिएर निर्माण गरिसकेको छ। दोस्रो कुरामा बधशाला बधस्थलको लागि आवश्यक पर्ने पूर्वाधारहरूको आवश्यक पर्ने भयो। अब यो पूर्वाधारहरूको आवश्यकताको सन्दर्भमा चाहिँ अब कतिपय ठाउँहरूमा अलि विभिन्न हाइटेक टाइपका बधशालाहरू बनेका छन् र अहिलेसम्म जुन हामी कहाँ चाहिँ बध पशुहरू बध भइराखेका छ त्यही एजिटिज त्यही जुन ठाउँमा बध भएको छ त्यही ठाउँमा चाहिँ गएर हामीले निरीक्षण गर्ने परीक्षण गर्ने चाहिँ व्यवस्था गर्न सक्यौँ भने अनि हामी यो मासु जाँच चाहिँ लागू गर्न आवश्यक रूपमा सक्छौँ। र तेस्रो कुरो चाहिँ अब स्थानीय सरकारको भूमिका कुराहरू आउँछन्। स्थानीय सरकारले अब यी सबै कुराहरू चाहिँ बधस्थलहरू चाहिँ कुन कुन ठाउँमा बध भइराखेको छ कुन कुन ठाउँलाई चाहिँ बधस्थल तोक्नुपर्छ हाम्रो सुपरिवेक्षकको सहयोगमा र समन्वयमा र नेपाल सरकारले पनि यसलाई समन्वय गरेर कुन कुन ठाउँमा चाहिँ बधस्थल तोक्नुपर्ने हो राँगाको बधस्थल हो खसीबोगाको बधस्थल हो कुखुराको बधस्थल बधशाला ती ठाउँहरूमा चाहिँ स्थानीय सरकार र हाम्रो मासु सुपरिवेक्षक र नेपाल सरकार र संयुक्त रूपमा चाहिँ समन्वय गरेर हामीले आवश्यक ठाउँहरूमा चाहिँ आइडेन्टिफाई गरेर पहिचान गरेर त्यसरी ठाउँहरू तोक्न सक्यौँ र त्यस पछाडि चाहिँ मासु निरीक्षकको व्यवस्था गऱ्यौँ भने यसलाई चाहिँ मेन गरी यिनी कुराहरू चाहिँ हामी ध्यान दियो भने मासु जाँच चाहिँ सजिलैसँग कार्यान्वयन गर्न सकिन्छ।
यहाँले यो ऐनको कार्यान्वयनका सन्दर्भमा चाहिँ सरकारले ध्यान दिनुपर्ने मुख्य मुख्य कुराहरूमा एउटा वधशालाको स्वच्छता, त्यसको आधुनिकीकरणको कुरा होला, अर्को चाहिने निरीक्षक र सुपरिवेक्षकको सहभागिता, उहाँहरूको सक्रियता, दुईटा कुरालाई फोकस गर्नुभयो। यो निरीक्षक र सुपरिवेक्षकको सन्दर्भमा पछि आउँला। यो स्वच्छ वधशाला चाहिँ कस्तो वधशालालाई स्वच्छ वधशाला मान्ने, स्वच्छ वधशाला बनाउनका निम्ति सरकारले गर्नुपर्ने के हो, उपभोक्ताले ध्यान दिनुपर्ने के हो, त्यहाँ चाहिँ त्यो वधशालासँग सम्बन्धित व्यवसायहरूले ध्यान दिनुपर्ने के हो।
यो स्वच्छता भन्ने कुरो के हो भन्दाखेरि सबभन्दा पहिलो कुरो फिजिकल बाह्य परीक्षणबाट गर्नुपर्ने हुन्छ। यसका लागि चाहिँ दक्ष जनशक्तिबाट बाह्य परीक्षण गर्ने, परीक्षण कहिले गर्ने भन्दाखेरि पशु वध गर्नुभन्दा अगाडि परीक्षण गर्ने र वध गरिसकेपछि परीक्षण गर्ने, त्यस पछाडि बाह्य परीक्षणबाट यसलाई केमिकल परीक्षण, रासायनिक परीक्षण भन्छ। मासुमा भएका विभिन्न तत्त्वहरू गुणस्तरयुक्त छन् कि छैनन् भनेर चाहिँ रासायनिक परीक्षण गर्ने, त्यसका लागि पनि हाम्रा प्रयोगशालाहरू तयार छन्। त्यस्तै गरी माइक्रोबायोलोजिकल भन्छ, मासुमा जिउँदो हुँदाखेरि जति मासु हामी स्लट गर्न थाल्छौँ त्यति ब्याक्टेरियाहरू, संक्रामक जीवाणुहरू त्यो प्रवेश गर्न थाल्छन् र त्यो कमभन्दा कम प्रवेश गरेर चाहिँ मासु उत्पादन गर्ने भन्ने मुख्य लक्ष्य हो। जाँच्ने भनेको पनि त्यसैलाई कम गर्ने उद्देश्य हो। रोगी पशुहरू नकाटिउन्, रोगी पशुबाट चाहिँ तपाईँको रोग मान्छेमा रोग नसरोस्, यस्ता विभिन्न जति जुनहरू छन् नसरोस् भन्ने उद्देश्यले नै हामीले परीक्षण गर्नुपर्ने हो। अब त्यो माइक्रोबियल एक्जामिनेसन चाहिँ गर्नलाई पनि हाम्रो प्रयोगशालाहरू तयार छन्। त्यस्तै गरी हाइजेनिक परीक्षण भन्छौँ हामी, हाइजेनिक परीक्षण यो इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार, कोड अफ प्र्याक्टिस अनुसार विभिन्न ठाउँहरूमा चाहिँ पशुहरूको परीक्षण वध भएको छ कि छैन, जाँच गरिएको छ कि छैन, त्यसलाई चाहिँ विभिन्न त्यसको राख्ने स्थानहरू स्टोरेज गर्ने अवस्था छ कि छैन, त्यसलाई ट्रान्सपोर्ट गर्ने अवस्था छ कि छैन, यी सबै कुराहरूमा हामी ध्यान दिन सक्छौँ। र अहिलेको सन्दर्भमा यी सबै कुराहरूलाई हुँदाहुँदै स्वच्छ मासु उत्पादन गरी यति गरिसकेपछि स्वच्छ गुणस्तरयुक्त मासु उपभोक्ताले पाउन सक्ने भयो। अब यो स्वच्छ गुणस्तरयुक्त मासु उत्पादन गर्नलाई के गर्नु पर्यो भन्दाखेरि होलिस्टिक रूपमा चाहिँ हामीले के रेगुलेटरी फङ्सन भन्छ यसलाई, यी सबै कार्यान्वयन गर्नको लागि चाहिँ हामीले कानुनको कार्यान्वयन गर्नुपर्ने हुन्छ। अहिलेसम्म हामीले सबै पक्षमा काम गरे पनि कानुनको कार्यान्वयन भएको छैन। कानुनको कार्यान्वयन नभएको हुनाले कानुनको कार्यान्वयन गर्ने पक्षमा अहिले नेपाल सरकार एकदम तदारुकको साथ लागिराखेको छ र मेरो लाग्छ यो नेपाल सरकारले सजिलैसँग कार्यान्वयन गर्न सक्छ। कसरी गर्न सकिन्छ अहिलेको अहिले भ्यालीमा मात्रै कुराहरू आएका छन्।
जस्तो यो यहाँले सजिलैसँग गर्न सक्छ सरकारले भन्नुभयो होइन, नेपाल जस्तो देशमा आधुनिक वधशालाको चाहिने निर्माण चुनौतीपूर्ण छैन र
यो आधुनिक वधशाला निर्माण चाहिँ तपाईँ कस्तो हो भने हामीले यदि मासुहरूलाई एक्सपोर्ट गर्नु पर्यो भने आधुनिक वधशाला चाहिने हो, तर स्वच्छ मासु मात्रै उत्पादन गर्नलाई आधुनिकै वधशाला चाहिन्छ भन्ने छैन। स्वच्छ मासु उत्पादन गर्न हामीले के गर्नुपर्छ, निरीक्षण र परीक्षण गर्नुपर्छ, त्यसमा मासु निरीक्षकहरूको चाहिँ व्यवस्था चाहियो।
अब निरीक्षक र सुपरिवेक्षकको सन्दर्भमा पनि अब हाम्रो जस्तो अब यो देशमा चाहिँ दक्ष जनशक्ति छ कि छैन भन्ने एउटा महत्त्वपूर्ण प्रश्न छ कि सरकारका प्राय धेरै जसो निकायका सरकारवालाहरूले के भन्नुहुन्छ भने दक्ष जनशक्ति नै छैन, पर्याप्त जनशक्ति नै छैन भन्नुहुन्छ। अब यसको सन्दर्भमा छ कि छैन,
यो सन्दर्भ कस्तो छ भने नेपालमा त हामीले करिब 2060 सालदेखि अहिलेसम्म नेपाल सरकारले नेपालको तालिम केन्द्रबाट करिब 1000 जनाभन्दा बढी निरीक्षक सुपरिवेक्षकहरू तालिम दिइसकेका छ। जस्तो यी भ्यालीमा 25 ठाउँमा राँगा काटिन्छ, तपाईँले 25 जना निरीक्षकको दिनुहोस्, 25-30 ठाउँमा खसी बोकाहरू काटिन्छ, 25-30 जना निरीक्षक त्यहाँ व्यवस्था गरिदिनुहोस्। त्यसै गरी कुखुरा पनि अलिक मेजर ठाउँमा 25-30 ठाउँमा काटिन्छ भने करिब 70-75 जना निरीक्षकहरू हामी तोक्न सक्छौँ अहिले। त निरीक्षकले कतिखेर काम गर्ने भन्दा बिहान 5 बजेदेखि 8 बजेसम्म काम गर्ने, त्यसपछि मासु ट्रान्सपोर्टेसन गर्ने, आफ्नो आफ्नो रिटेलर सुपरमा लगेर बेच्ने, त्यो त पहिले अहिलेको सोप त प्रशस्त मात्र सुधार भएका पसलहरू छन्, यहाँ मासु डिस्ट्रिब्युसन च्यानल त आफ्नै ढङ्गले चलिरहेको छ, विभिन्न ठाउँबाट मासु बिक्री भइरहेको छ, त्यही ठाउँबाट बिक्री गर्ने हो, त्यही ठाउँमा काट्ने हो, त्यही ठाउँमा खाली के मात्रै गर्ने हो भने पशु वध गर्नुभन्दा अगाडि निरीक्षण गर्ने र वध गरिसकेपछि परीक्षण गर्ने, यी दुईटा काम एन्टिमार्टम एक्जामिनेसन र पोस्टमार्टम एक्जामिनेसन गरेर मात्रै मासु कन्ज्युम वर्गमा पुर्याउने भन्ने उद्देश्यले मासु जाँच चाहिँ कार्यान्वयन गर्न खोजिएको
भनेको वधशालाको आधुनिकीकरण गर्ने होइन, त्यसलाई स्वच्छ कसरी बनाउने, अहिले जहाँ पशु वध हुन्छन् ती पशु वध स्थलहरू स्वच्छ कसरी बनाउने भन्ने सन्दर्भमा हाम्रा सुपरिवेक्षक र हाम्रा निरीक्षक, हाम्रा उपभोक्ता, हाम्रा मासु पसलेहरू सजग हुने हो, सचेत हुने हो, यिनको कार्यान्वयन गर्न तदारुकता देखाउने हो भने यो सजिलो कुरा हो।
अहिलेको सन्दर्भमा हामी जहाँ 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 वध भएको छ त्यही ठाउँमा हामी यसरी निरीक्षक र सुपरिवेक्षक तोकेर, जस्तो मानिलियो अहिले नेपाल सरकार सुपरिवेक्षक तोक्यो, सुपरिवेक्षक स्थानीय सरकारमा जाने, स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाल सरकारले पनि अभिभावकीय भूमिका निर्माण गरिरहने त्यसका लागि, र कुन कुन ठाउँमा चाहिँ राँगा काटिन्छ, आफ्नो स्थानीय सरकारले आफ्नो नगरपालिकाभित्र महानगरपालिकाभित्र चाहिँ कुन ठाउँमा राँगा काटिन्छ, कुन ठाउँमा खसी काटिन्छ, कुन ठाउँमा कुखुरा काटिन्छ,
त्यो पहिचान,
त्यो मेजर ठाउँलाई आइडेन्टिफाई गर्ने, र त्यो आइडेन्टिफाई गरेको ठाउँमा मेजर ठाउँहरूमा आइडेन्टिफाई गरेपछि त्यही ठाउँमा मात्रै काटिनेछ भनेर चाहिँ सूचना प्रवाह गर्ने, जसले जहाँसुकै फेरि काट्न पाउँदैन यो नगरपालिका अथवा स्थानीय सरकारले तोकेको ठाउँमा मात्रै काटिन्छ भनेर चाहिँ सूचना प्रवाह गरिसकेपछि अनि त्यस ठाउँमा मासु निरीक्षक नेपाल सरकारबाट पठाइदिने, र मासु निरीक्षकले नेपाल सरकारबाट गएको निरीक्षक त्यसमा आफ्नो ढङ्गले चाहिँ एन्टिमार्टम पोस्टमार्टम परीक्षण विभिन्न कुराहरू माइक्रोबायोलोजिकल केमिकल अब हाइजेनिक सबै टेस्टहरू चाहिँ परीक्षण त्यहाँ गर्ने भयो। जुन ठाउँबाट अहिले मासु डिस्ट्रिब्युसन भइराखेको छ त्यही ठाउँबाट डिस्ट्रिब्युसन हुने हो भने त्यसका लागि कुनै समस्या गर्नु परेन भने खालि हामीले अलिकति यसलाई व्यवस्थित कोर्डिनेट ढङ्गले व्यवस्थापन गर्न सक्यौँ भने एज इट इज अवस्थामा हामी मासु जाँच लागू गर्न सक्छौँ। र अर्को रह्यो तपाईँको आधुनिक वधशालाका कुराहरू, अब भेलीदेखि बाहिर बिस्तारै अब हामीले अहिलेदेखि सुरु गर्ने, अब त्यसरी आधुनिक वधशाला निर्माण गर्नु पर्यो भने भेली बाहिर यसमा पनि के गरिरहेको छ भने अहिले नेपाल सरकार पशु विभागले आधुनिक वधशालाहरूको सस्तो ढङ्गले चाहिँ जस्तो 50 लाखदेखि करिब 1 करोडदेखि लिएर 8 करोडसम्मका जुन स्थानीय सरकारले जुन ढङ्गको बस्तालाई बनाउन चाहन्छ त्यही ढङ्गको डिजाइन चाहिँ नेपाल सरकारले तयार गरिसकेको छ र त्यो नेपाल सरकारले तयार गरेको डिजाइन अनुसार आफ्नो स्थानीय सरकारले नगरपालिकाले आफ्नो बस्तालाई निर्माण गर्न लाग्दाखेरि भयो र निर्माण गरी अब जति ठाउँमा निर्माण भएको छ त्यो ठाउँमा अहिले यजित व्यवस्था लागू गरी जाने र भोलि त्योभन्दा अलिकति उच्च स्तरको बस्ताला बनाउनलाई पनि कोसिस गर्ने र आफ्नो क्यापासिटी अनुसार बस्तालाको नि पूर्वाधारको पनि निर्माण गर्दै जाने र मासु जाँच पनि लागू गर्दै जाने अब स्वच्छ मासु खाने अधिकारलाई त अहिलेदेखि हामीले कुनै गर्नु भएन नि कमसे कम मलाई यो के खुसी लागेको छ अहिले भने आधुनिक बस्ताला बन्दै जान्छ र मासु जाँच चाहिँ लागू हुँदै जान्छ र यसलाई हामी सजिलै कार्यान्वयन गर्न सक्छौँ र त्यो ढङ्गले हामी गयौँ भने कस्तो भने सजिलै ढङ्गले कार्यान्वयन गर्न सक्छौँ र आधुनिक बस्तालाको निर्माण हुँदै जान्छ भारतमा हेर्यौँ भने हामीले ब्रिटिस सरकारले स्थापना गरेका बस्तालाहरू योभन्दा तल यस्तो स्थितिका पनि थिएनन् ठिक एउटा सिम्पल टहरो बनाएर खालि 5 कुराहरू चाहिँ अलिकति व्यवस्थित गर्नुपर्छ भन्ने कुरा हामीले भनेका छौँ
जस्तो
इन्सपेक्सन फेसिलिटी एउटा कुनै निश्चित ठाउँमा टहरा बनाइदियो त्यसमा इन्सपेक्सन फेसिलिटीको व्यवस्था गरिदियो मासु निरीक्षण परीक्षण गर्ने व्यवस्था गरौँ त्यसपछि गएर मासु काट्दा जहिले पनि ह्याङ्गिङ गरेर काट्ने भुइँमा राखेर काट्ने होइन ह्याङ्गिङ गरेर काट्ने दोस्रो कुरो तेस्रो कुरो मासुमा प्रयोग गरेको पानी जुन छ त्यो पानी चाहिँ पोर्टेबल वाटर भनिन्छ ड्रिङ्किङ वाटर हामीले खान योग्य पानीले मात्रै मासु धुनुपर्छ पानीको कारणले पनि मासु दूषित हुनसक्छ र चौथो कुरो सम्भव भएसम्म चिलिङ फ्रिजिङ सानो सानो क्यापासिटीका अहिले सानो सानो प्रिफ्याबहरू कोल्ड स्टोर बनाउन सकिन्छ बसाला त्यो चिलिङ कमसेकम अलिकति किन चिलिङ आवश्यक छ भन्नुहुन्छ भने मासु बन्नलाई कम्तीमा पनि तपाईँको राँगाको मासुलाई चाहिँ 24 घन्टा खसीको मासुलाई चाहिँ 12 घन्टा कुखुराको मासुलाई कमसेकम 6 घन्टा यसरी स्लट गरिसकेपछि त्यति समयसम्म राख्न सक्यो भने त्यो चाहिँ एउटा मासु बन्छ भन्ने एउटा साइन्सले त्यसरी बताउँछ र अहिलेसम्म जति हामी मासु खान्छौँ मासु बन्दाखेरि मासुमा कार्बोहाइड्रेट हुनुहुँदैन रहँदैन जब कार्बोहाइड्रेट सकिन्छ र त मासु बन्छ नभए त खालि मासु हामी गुलियो गुलियो मासु काट्ने बित्तिकै खान्छौँ मासु जो हामी गुलियो त्यस्तो नि त्यो मासु पनि राखेको हुँदैन त्यसको जुन कन्ट्राक्सन मेकानिजम छ खुम्चिने फैलिने त्यो त तपाईँको राँगाको त 24 घन्टासम्म रहन्छ खसी पकाएको 12 घन्टासम्म रहन्छ त्यो हुँदाहुँदै पनि कराकुरो हामी पटाएर खाइसकेका हुन्छौँ त्यो मासु बन्नको लागि अलिकति चिलिङ ठाउँ चाहिँ भर्नुपर्छ र पाँचौँ कुरो के हो भने त्यो सबै निस्केको त्यहाँबाट निस्केको फोहोरहरूले त्यो वातावरणलाई दूषित गर्न नपाओस् नपरोस् भनेर नहोस् भनेर वेस्ट म्यानेजमेन्ट त्यहाँबाट निस्केको दूषित पानी दूषित सोलिड दूषित पदार्थलाई चाहिँ राम्ररी व्यवस्था गर्ने सोलिडलाई कम्पोस्टिङ गर्ने पानीलाई तपाईँको ट्रिटमेन्ट गर्ने अथवा यहाँ राखेर चाहिँ फिल्ट्रेसन गर्ने विभिन्न किसिमका फिल्ट्रेसनहरू छन् इभन सोइल फिल्ट्रेसन पनि हुन्छ रिभर्स अस्मोटिक फिल्ट्रेसन विभिन्न तरिकाहरू छन् नि त यसले गर्दा यी 5 कुरा व्यवस्था गरेर याजिटिज अहिलेकै अवस्थामा पनि हामी आधुनिक बस्ताला नभइकन पनि सामान्य बधस्थल बस्तालाहरूमा पनि हामी मासु जाँच यसरी लागू गर्न सक्छौँ।
हवस् त आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश न्यूपानी आज्ञा चाहन्छौ। नमस्कार।